بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین، والصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و مولانا ابی القاسم محمد. اللہم صلی علی محمد وعلی آل بیتہ الطیبین الطاہرین المعصومین المنتجبین سیما بقیۃ اللہ فی الارضین ارواحنا فداہ وعجل اللہ تعالی فرجہ الشریف. اما بعد، فقد قال الله سبحانه وتعالى في كتابه الحكيم، اعوذ بالله من الشيطان الرجيم، ان الله اشترى من المؤمنين انفسهم واموالهم بان لهم الجنه يقاتلون في سبيل الله فيقتلون ويقتلون وعدا عليه حقا في التوراه والانجيل والقران ومن اوفى بعهده من الله فاستبشروا ببيعكم الذي بايعتم به وَذَلِكَ هُوَ الْفَوْزُ الْعَظِيمُ. ایک درود بھیجے محمد و آل محمد پر. اذان محترم، یا لیتنی سے فوز عظیم تک کے موضوع کے حوالے سے کچھ رائز آپ کی خدمت میں پیش کیے، اور تقریباً جو کچھ مطالب اس ذہن ناقص کے اندر آ سکتے تھے اور میں چاہا کہ آپ تک منتقل کروں، ان کو کوشش کی گئی کہ کسی طرح سے گرچہ بہت زیادہ اچھے انداز میں نہیں ہو پایا، لیکن کچھ مطالب کو بالآخر منتقل کرنے کی کوشش کی، اور آج انہی مطالب کو تقریباً اپنے اختتامی مراحل تک پہنچانا ہے، اور اگر کچھ مطالب تھوڑے بہت باقی رہے تو انشاءاللہ کل کی گفتگو میں، لیکن کوشش ہوگی کہ ان مطالب کو آج کسی منطقی کنکلوژن تک اور اختتام تک پہنچایا جائے. اذان محترم، ہماری گفتگو اس محور پر تھی کہ یا لیتنی سے فوز عظیم تک کے ان کا جو یہ عنوان ہے، اس کے اندر جو اہم ترین نقطہ ہے اس کو انسان کسی طرح سے سمجھنے کی کوشش کرے. یا لیتنی کنت معہم فافوز فوزا عظیما. اس فوز عظیم پر فائز ہونے کے لیے امام علیہ السلام ہمیں جس دعا کی اور جس آرزو کی تعلیم دے رہے ہیں، کس طرح سے یہ آرزو کرو اور یہ تمنا ہو تمہاری کہ اے کاش میں امام کے اصحاب علیہ السلام کے ساتھ ہوتا، تو اس فوز عظیم پر فائز ہوتا. ایک جملہ، ایک مطلب جس کو شروع میں آپ کی خدمت میں پیش کیا تھا اور اس کو آج انشاءاللہ بیان کرنا مقصود ہے، وہ یہ ہے کہ ایک دفعہ ہم اس جملے کو اس طرح سے پڑھتے ہیں، اس یا لیتنی کنت معہم فافوز معہم فوزا عظیما. میری آرزو ہے کہ میں امام کے ساتھ ہوتا پس فوز عظیم پر فائز ہوتا. یعنی اس میری آرزو کا جو نتیجہ ہے وہ آرزو در حقیقت یہ ہو، میں کہوں کہ فوز عظیم پر فائز ہونا چاہتا ہوں، اس عظیم کامیابی پر فائز ہونا چاہتا ہوں. لیکن ایک مرتبہ یہ ہے کہ اگر ہم دیکھیں واقعی معنی میں، حقیقی معنی میں، جو فوز عظیم ہے وہ خود امام علیہ السلام کے ساتھ دینا ہے، یعنی اس کے علاوہ کچھ اور نہیں. ایسا نہیں ہے کہ امام علیہ السلام کا ساتھ دینے کے بعد انسان جو ہے کسی مقام پر پہنچے گا جسے ہم عظیم کامیابی کہتے ہیں، جسے فوز عظیم کہتے ہیں، بلکہ حقیقت یہ ہے کہ امام علیہ السلام کی ہمراہی خود فوز عظیم ہے. امام علیہ السلام کا ساتھ دینا خود جو ہے وہ عظیم کامیابی ہے. خود امام علیہ السلام، یہ خود موضوعیت رکھتا ہے، یہی ہدف ہے، اس کے علاوہ کوئی ہدف نہیں ہے. امام علیہ السلام کی ہمراہی ایک اتنا بڑا شرف ہے، اتنا بڑا وقار ہے انسان کے لیے، اور اتنی بڑی توفیق ہے کہ انسان کو اس چیز کے لیے آرزو کرنی چاہیے کہ اے کاش بس میں آپ کے ساتھ ہوتا. بعد میں کیا ہوتا ہے کیا نہیں ہوتا، وہ فوز عظیم ہے فوز عظیم نہیں ہے، اس سے بھی ہمیں کو بہت زیادہ غرض نہیں ہونی چاہیے. یعنی ایک اور مطلب جس کو اس طرح انسان اس پہ اگر توجہ کرے تو در حقیقت ان مطالب پہ غور کرنے کے بعد، امام علیہ السلام کے مقام کو سمجھنے کے بعد، ان کی معرفت کے بعد، انسان دیکھتا ہے کہ جب یہ امام جو ہے حجت خدا ہے، خدا کی زمین پر خدا کا خلیفہ ہے، انسانوں اور خدا کے درمیان وہ اتصال ہے، وہ رابطہ ہے، وہ باب اللہ ہے، وہ باب ہے جس کے ذریعے سے انسان خدا تک پہنچتا ہے، خدا تک پہنچ جانے کا وسیلہ ہے، وہ سفینۃ النجاح ہے، وہ مصباح الہدیٰ ہے، تو بس اسی کے ساتھ ہو جانا انسان کے لیے جو ہے وہ عظیم کامیابی ہے، اس کے بعد مزید چیز کسی اور چیز کا انتظار نہیں رہتا. اذان محترم، یہ جو ہمراہی ہے امام علیہ السلام کی، ہم زیارت عاشورہ کے اندر بھی اور باقی دعاؤں کے اندر بھی اس مطلب کی طرف جو ہے بہت زیادہ توجہ دلائی گئی، اور اس دعا کو ہم کو تعلیم دیا گیا ہے کہ انسان یہ دعا کرے کہ اللہم اجعل محیایا محیا محمد و آل محمد و مماتی مماتا محمد و آل محمد، اللہم صلی اللہ علیہ محمد و آل محمد. خدا جو ہے ہمیں ایک ایسی زندگی عطا فرمائے جو زندگی خدا نے محمد و آل محمد کو عطا کی، اور ہماری موت ایسی ہو، ہمارا انجام ایسا ہو کہ جیسا انجام جو ہے وہ محمد و آل محمد کا انجام ہوا، یعنی میری پوری زندگی اسی روش پر چلے، اسی نہج پہ چلے، اسی سلیقے سے میں اپنی زندگی گزار سکوں، کہ میرا جینا بھی اسی طرح سے ہو جیسا کہ اہل بیت کا تھا، اور میرا مرنا بھی پھر اسی روش پر اور اسی طرح سے ہو. اسی طرح سے ہمیں زیارت عاشورہ ہی کے اندر یہ جو جملے ملتے ہیں، السلام علیکم یا ابا عبداللہ و علی الارواح التی حلت بفنائک، ہمارا سلام ہو ابا عبداللہ کے اوپر، امام حسین علیہ السلام کے اوپر، اور ان ارواح کے اوپر، و علی الارواح التی حلت بفنائک. یعنی کیا حلت بفنائک؟ دیکھیں، اس کو اس چیز سے جو ہے تشبیہ دی گئی ہے کہ جب فرض کریں کوئی مسافر ہے، کسی جگہ جاتا ہے اور اپنی منزل پر جب پہنچ جاتا ہے تو وہ اپنا تمام تر جو سامان ہے جو اپنے ساتھ لے کر آیا ہے اس کو اس منزل پر جا کے اتار دیتا ہے. مثلا فرض کریں پرانے زمانے میں اس طرح ہوتا تھا کہ جو ہے وہ سواریوں اونٹ پہ مثلا گھوڑوں پہ جو ہے وہ سامان لے کے انسان جو ہے وہ جب گیا ہے، اور وہ قافلہ جو ہے اس کے اندر جو ہے مثلا وہ جب وہاں پہنچ گیا اس منزل کے اوپر، تب کہا جاتا تھا کہ اب منزل آ گئی ہے اور یہاں پہ انسان اپنا پڑاؤ ڈال دے. تو تمام جو وہ ان شتر سے اور ان گھوڑوں سے اور تمام ان وسائل سے وہ تمام سامان انسان جو ہے کیا کرتا ہے، اس منزل پہ لا کے ڈال دیتا ہے. اس کو کہتے ہیں فنا. کسے کہتے ہیں؟ درحقیقت بعض لوگ اس کا ترجمے کے اندر جو اشتباہ کرتے ہیں، فنا نہیں ہے کہ جو ہے وہ اس معنی میں لیا جائے کہ جو ہے ہم فرض کریں وہاں اس میں فنا ہو جائے، نہیں، یہ فنا ہے. حلت بفنا، ایک فنا یعنی اسی وہی جو اس منزل کا جو اگلا حصہ ہے، اس وہاں پہ جب انسان پہنچے تو اس دروازے کے اوپر، اسی منزل کے اگلے حصے کے اندر، اس کے باہر کے حصے کے اوپر اپنا جب تمام سامان کو اتار دیتا ہے، اس کو کہتے ہیں حلت بفنائک. میں نے پہنچ گیا اور میں اس منزل تک پہنچ گیا، یعنی اپنا تمام کچھ لے کر جو ہے میرے پاس جو کچھ ہے میں اپنا سب کچھ لے کے یہاں پر آ گیا ہوں، اور میں نے اس یہاں پہ آ کے یعنی اب جو کچھ ہے میں اپنے پوری وجود کے ساتھ، اپنے پورے وجود کے ساتھ، اپنے اموال کے ساتھ، جو کچھ بھی میرا ہے میں سب لے آیا ہوں اس بارگاہ کے اندر، سب کچھ میں نے اس کے حوالے کر دیا، یعنی اب میرا اپنا کچھ باقی نہیں رہا، میں اپنے وجود کو اس منزل کو پڑھ لے آیا ہوں اور آپ کے حوالے کرتا ہوں اس وجود کو، میں اپنا تمام جتنی بھی زندگی ہے میری، میں اپنے اہل و عیال کو، اپنے اموال کو، سب کچھ جو ہے وہ اس آپ کی اس منزل پہ لا کے آپ کے حوالے کرتا ہوں. یہ ہے حلت بفنائک، ہمارا سلام ہو ان ارواح کے اوپر. دیکھیں اس یہ ارواح جو تھیں، یہ جو اصحاب امام حسین علیہ السلام ہیں، یہ واقعاً اسی طرح سے سب کچھ انہوں نے اپنا جو ہے لا کے امام حسین علیہ السلام کے حوالے کر دیا، کہ یہ آپ، یہ ہمارا وجود آپ کے حوالے، ہمارا سب کچھ جو ہے آپ کے حوالے، تسلیم محض. یہ اس یہ مرحلہ تسلیم ہے کہ جو آپ کہیں، جو آپ کا فرمان ہو، جیسا آپ چاہیں ہمارے اندر تصرف کریں. اس طرح سے انسان جو ہے جب ولی خدا کے سامنے ہوتا ہے، وہ معیت کی، وہ ہمراہی کی وہ منزل ہے کہ انسان اس طرح سے اپنے آپ کو تسلیم کر دے ان انبیاء، ان اولیاء اور آئمہ علیہ السلام کے سامنے. اور یہ ایک طرح سے تربیت گاہ ہے، جسے کہتے ہیں کہ درس عاشورہ کا جو ہے امام علیہ السلام، امام زمان امام عصر علیہ السلام سے کیا رابطہ ہے، تو درحقیقت جو ایک بہت زیادہ ایک گہرا رابطہ ہے وہ ہماری تربیت کے حوالے سے ہے، کہ انسان کو اس طرح سے آمادہ کرتا ہے کہ تم کربلا سے یہ درس دو کہ کس طرح سے ان اصحاب علیہ السلام نے جو ہے اپنے آپ کا حوالے کیا اپنے امام کے، ان بلائے عظیم کے اندر، ان سختیوں کے اندر، ان مشکلات کے اندر، اسی طرح سے تم کو بھی جو ہے اپنے آپ کو آمادہ کرنا ہے کہ اپنے زمان کے امام کے سامنے اسی طرح سے تسلیم ہونا ہے، اسی طرح سے اپنا سب کچھ جو ہے ان کے حوالے کرنا ہے. یہ اگر اس طرح سے ہم کربلا کو دیکھ لیں، اس تمام واقعے کو اس طرح سے جو اس پر غور کریں، تو واقعاً ہمیں جو ہے امام علیہ السلام، امام زمان علیہ السلام کی کی نصرت کے لیے جو ہے آمادہ کر سکتا ہے. لیکن اگر ہم اس کو جو ہے وہ ان مطالب کو اس طرح سے نہ لیں اور فقط ان کو جو ہے واقعات کی صورت میں لیں، تو پھر وہ کنیکشن ہمارا جو ہے وہ فقط کربلا کے واقعات سن کر جو ہے وہیں پر رک جاتا ہے، اس سے آگے نہیں بڑھ پاتا. بس عزیزان محترم، خلاصتاً معیت کی بات ہوئی، ہم نے ہمراہی کی بات کی. ہمراہی سے کیا مراد ہے؟ کیا میں ہمراہی سے جو ہے ایک فزیکل ہمراہی مراد ہے؟ قطعاً یہ مراد نہیں ہے. اور یہ بات واضح ہے کہ میں اس سے مراد فقط یہ نہیں ہے کہ میں امام علیہ السلام کے ساتھ فزیکلی جو ہے اپنے بدن کے ساتھ جو ہمراہ ہو جاؤں، یہ تو کوئی مقام نہیں ہے کہ اس بدن کے ساتھ، اس جسم کے ساتھ ہمراہی تو بہت سارے لوگوں نے کی، جو امام علیہ السلام کے ساتھ، انبیاء علیہ السلام کے ساتھ ان کی زندگی میں ان کے ساتھ تھے، ہمراہ تھے، یہ ہمراہی مراد نہیں ہے. ہمراہی واضح واضح سی چیز ہے، لیکن یہی مسئلہ ہے کہ اس واضح سی چیز کے اندر بھی ہم لوگ جو ہیں وہ بعض اوقات جو ہیں وہ اس پہ غور نہیں کرتے، اور اس سے پھر آگے ہمارا نظریں آگے نہیں بڑھ پاتی ہیں. اس سے اپنے لیے ایک کسی چیز کو جو ہے نزول عین قرار نہیں دے پاتے، اپنے لیے اپنی زندگی کے لیے ایک راہ و روش کو طے نہیں کر پاتے. اسی واضح سی چیز کو معیت سے کیا مراد ہے، ہمراہی سے کیا مراد ہے؟ امام علیہ السلام کی جو کے ساتھ میری فکر جو ہے وہ ہم ہانگ ہو جائے، ان کی روش کے ساتھ میری روش جو ہے ہمراہ ہو جائے، ان کے اہداف میرے اہداف ہو جائیں. یہ جو کہا گیا کہ ہم کو ایسی زندگی عطا فرما جیسی زندگی ان کی ہے، ایسی موت عطا فرما جیسی موت ان کی ہے، یعنی اسی جملے اسی چیز کا خلاصہ ہے، اسی معیت اسی ہمراہی کا خلاصہ ہے کہ جیسے جیسے وہ ہوں اس طرح سے میں ہو جاؤں، ہر چیز کے اندر جو ہے میں اپنی ان کی جو ارزشیں ہیں، جو ویلیوز ان کی ہیں، وہ ویلیوز میری ہو جائیں زندگی کے اندر، تب جا کے میں کہہ سکوں گا کہ یہ شخص جو ہے یہ شخص امام علیہ السلام کے ہمراہ ہے، ہر چیز کے اندر جو ہے جیسا وہ سوچتے ہیں. ایسا نہ ہو کہ امام علیہ السلام کے اہداف کچھ ہوں اور ان کے ساتھ دینے والوں کے جو بظاہر ادعا کر رہے ہیں کہ ہم آپ کے ساتھ دینے والے ہیں، ان کے اہداف کچھ اور ہوں، امام علیہ السلام نے اپنی زندگی کا ہدف کچھ اور ہی بنایا ہوا ہو، اور یہ شخص کو جب معلوم ہو تو کہے نہیں میں میرے تو اصل مجھے غلط فہمی تھی کہ میں اصلاً ان اہداف کے ساتھ تو آپ کے ساتھ نہیں دے سکتا. امام علیہ السلام کی جو ارزشیں ہیں، جب اس کو معلوم ہو کہ امام علیہ السلام تو ان چیزوں کو ویلیو کے نزدیک جو ہے یہ چیزیں ویلیو رکھتی ہیں، ہم کہیں کہ نہیں یہ چیز ہمارے ساتھ جو ہے وہ یہ ویلیوز ہماری زندگی کی ویلیوز نہیں ہیں. اسی طرح سے امام علیہ السلام کی جو کہ جو افکار ہیں، اس کی ان افکار کی جو محوریت ہے، وہ تمام افکار جس چیز کے اوپر جو ہے ریوالو کرتے ہیں، وہ کچھ ہوں اور ہم جو ہے کسی اور چیز طرح کسی اور طرح سے جو ہے سوچ رہے ہیں، ہماری افکار جو ہیں کسی اور چیز کے گرد جو ہیں وہ گھوم رہی ہیں، تب کبھی بھی یہ ہمراہی جو ہے وہ حاصل نہیں ہو پائے گی. بس انسان کو جو دیکھنا ہوگا کہ امام علیہ السلام کی افکار کیا ہیں، امام علیہ السلام کے اہداف کیا ہیں، امام علیہ السلام کی روش کیا ہے، کہ انسان اپنی زندگی کے اندر اس چیز کو دیکھتا رہے کہ میں امام علیہ السلام سے جب ان چیزوں میں نزدیک ہوں گا تو میں کہہ سکوں گا کہ ہاں میں آہستہ آہستہ اس قدم میں اس وادی میں قدم بڑھا رہا ہوں اور نزدیک ہو رہا ہوں. بلاخر انسان کو ہر چیز کے چیک کرنے کے لیے کچھ ایسی چیزیں ہونے چاہیے کہ کوئی ایسے پوائنٹس ہونے چاہیے کہ جس سے انسان اپنا اندازہ کر لے کہ میں کتنا دور ہوں اور کتنا نزدیک ہوں، ورنہ مجھے کیسے معلوم ہوگا میں ہر روز اس شب جو ہے گزر رہے ہیں اور میری زندگی اس طرح سے گزر رہی، میں کیسے معلوم کروں گا کہ میں بالآخر امام سے نزدیک ہو پا رہا ہوں یا نہیں ہو پا رہا؟ کچھ ایسی چیزیں ہونی چاہیے، کچھ ایسے اسٹینڈرڈز ہونے چاہیے کہ جو ہم کو بتا سکیں کہ میں امام کا نزدیک ہوں یا نہیں، میں ان کے ہمراہ ہوں یا نہیں، تاکہ اپنے آپ کو آج سے میں دیکھ سکوں، آج سے پرکھ سکوں کہ کل کو امام علیہ السلام کا جب ظہور ہوگا تو کیا میں ان کے ساتھ ہوں گا یا نہیں. اگر میں دیکھتا ہوں کہ ہاں میرے اندر وہ تمام خصوصیات موجود ہیں تو انسان اس پہ شکر کرے اور اسی پہ جو ہے وہ ثابت قدم رہے، لیکن اگر نہیں ہے تو انسان جو ہے پھر آہستہ آہستہ اپنے آپ کو اس سے نزدیک کرنے کی کوشش کرے. امام علیہ السلام کے افکار کو اگر ہم دیکھیں تو اس کی محوریت کس چیز کے اوپر ہے؟ خدا محوری ہے، ہر چیز جو ہے وہ خدا کے گرد جو ہے گھوم رہی ہے، کہ کسی بھی چیز کو اپنے لیے نہیں چاہتے، چاہتے ہیں کہ بس اس نظام کے اندر، اس دنیا کے اندر، اس جہان کے اندر جو کچھ بھی ہو وہ خدا کے گرد جو ہے وہ گھومے، محوریت جو ہے خدا کو حاصل ہو. اگر میری زندگی کا محور بھی خدا قرار پا جائے تو میں سمجھوں گا کہ ہاں میرے افکار کے اندر، میرا جو اس ہدف کے اندر جو ہے وہ میں امام علیہ السلام کے ساتھ ہمراہ ہوں، ان کے ساتھ ساتھ ہوں. لیکن اگر میری زندگی کا محور دنیا ہو، میری زندگی کا محور خود میری اپنی ذات ہو، کہ ہر چیز کو میں اپنے لیے پسند کروں، کسی نیکی کو بھی پسند کروں تو اپنے لیے، کسی برائی سے نفرت کروں تو اپنی خاطر، چونکہ مجھے پسند نہیں ہے، نہیں کہ خدا کو پسند نہیں ہے، کسی اچھائی کو اس لیے نہیں پسند کر رہا کہ امام علیہ السلام اس کو چاہتے ہیں، خدا کے نزدیک پسندیدہ عمل ہے، نہیں، چونکہ میری طبیعت کے ساتھ اتفاقاً جو ہے وہ ہم ہانگ ہے اور میں بھی اسی چیز کو پسند کرتا ہوں، تو اتفاقاً میں اس چیز کو جو ہے وہ میرے اندر یہ چیز پائی جاتی ہے. ورنہ اگر ایسا نہ ہوتا، اگر میری طبیعت اس طرف مائل نہ ہوتی تو شاید میں اس کام کو انجام نہ دیتا. یہ نہیں ہو، ہر چیز جو ہے خدا، کیونکہ خدا چاہتا ہے اس لیے مجھے پسند ہو، چونکہ خدا کو نہیں پسند اس لیے مجھے پسند نہ ہو. بعض افراد جو ہے انسان کے اخلاص کو چیک کرنے کا ایک بہت اچھا طریقہ ہے، بتاتے ہیں کہ انسان اگر دیکھنا چاہے کہ میں نے عمل جو ہے وہ خالصتاً انجام دیا ہے یا کسی اور وجہ سے انجام دیا ہے، تو اس کا ایک طریقہ یہ ہو سکتا ہے کہ فرض کرے کہ انسان جو ہے کسی کوئی اس نے جو ہے ویلفیئر پروجیکٹ کے اندر جو ہے وہ حصہ لیا اور کام کیا ہے اور کام کرنا چاہتا ہے مثلاً، अभी इसका इरादा हो कि मैं ये काम करना चाहता हूँ और एक बहुत अच्छा प्रोजेक्ट है और उसके अंदर ये फ़वाद होंगे, या दीनी प्रोजेक्ट हो या कोई भी किसी किस्म का जो है कोई वेलफेयर प्रोजेक्ट हो, आपको मालूम हो जाए कि आप ही की तरह के कुछ लोग हैं जिन्होंने जो है इस रास्ते के अंदर जो है वो पेश कदम हुए हैं, वो आगे बढ़े और उन्होंने इसी किस्म के प्रोजेक्ट को अनाउंस कर दिया। अब आप देखें आपके दिल के अंदर खुशी आती है या आपको अफसोस होता है। अगर आप खुश हो जाते हैं तो इसका मतलब है कि आपका काम जो है वो खुदा की खातिर था। मैं इस काम को अंजाम देना चाह रहा था। इस माशरे के अंदर इस चीज़ की कमी मैंने महसूस की कि जिसको पूरा होना चाहिए वो आप नहीं कर सके, किसी और ने कर दिया। अगर मुझे अफसोस हो कि नहीं ये काम तो मुझे करना चाहिए था, एक दफ़ा होता है इंसान के इस चीज़ की वजह से अफसोस कर रहा है कि मेरे हाथ से वो ये तौफीक मुझे नहीं मिली और उसको मिल गई, तो इंसान ठीक है अपने भाई के उसके ऊपर खुश हो और अपने लिए किसी और काम को अंजाम दे। रास्ता बंद नहीं है, फ़कत एक ही मसला तो नहीं है। लेकिन अगर मैं कहूँ कि नहीं जो काम मैं करना चाह रहा था बस वो हो गया खुदा की खातिर, इससे ज़्यादा मुझे जो है वो, तो यहाँ मालूम होता है कि शख्स जो इखलास के इसका हदफ जो है वो खुदा है, खुदा से नज़दीक होना चाह रहा था। उसका अपने नाम नहीं चाहिए था कि मेरे इस प्रोजेक्ट के ऊपर जो है मेरे नाम की तख्ती लगे और फिर जो है वो प्रोजेक्ट फिर सही है। अगर कोई और चलाए तो ख़राब है और मैं चलाऊँ तो सही है। इसका मतलब है कि महवरियत जो है मेरी अपनी ज़ात है। हमें उलमा के वाक़यात में इस तरह से मिलता है कि ज़ाहरा इसी तफसीर मीज़ान के हवाले से कि जब अल्लामा तबातबाई ने इस तफसीर मीज़ान को लिखना शुरू किया और काम आगे बढ़ा और अपनी सूरत में चीज़ जब वाज़ आई वाज़ों के सामने आई, आयतुल्ला खुई को जब ये इत्तला मिलती है, आयतुल्ला खुई ने भी जो है काम शुरू किया था तफसीर का, जहाँ तक जहन में याद आ रहा है आयतुल्ला खुई हैं या उन्हीं के हम असर कोई और, जब मालूम हुआ कि अल्लामा तबातबाई ने इस काम को अंजाम दिया है तो कहा कि बस अब लिखने की ज़रूरत नहीं है, जो काम मैं चाह रहा था वो अल्लामा तबातबाई ने कर दिया। अब इंसान जो है वो किसी और काम में जो है वो एक सब लोग एक ही चीज़ को अंजाम देते रहें अपनी एनर्जीज को उसी में, नहीं, जब देखा कि इस शख्स ने वो काम अंजाम दे दिया है तो बस काफ़ी है। तो यहाँ इन चीज़ों से इंसान को मालूम होता है कि इंसान किसी काम को जो है खालिस्तन खुदा के लिए करना चाहता है या अपनी शोहरत और अपने खातिर करना चाहता है। बस हमारी महवरियत जो है उस तरह से जो है वो जाए जिस तरह से इमाम अलैहिस्सलाम की ज़िंदगी के अंदर महवरियत जो है वो खुदा है, कि अहले बसरा को भी जो ख़त लिखे हैं उसमें यही है, इमाम अलैहिस्सलाम फरमाते हैं कि मैं चाहता हूँ मैं जब देख रहा हूँ कि इस ज़मीन के ऊपर से जो अल्लाह की निशानियाँ मिटते चली आ रही हैं, वो सुन्नतें मिट रही हैं, बिदअतें ईजाद हो रही हैं, वो जो निशानियाँ हैं वो कम होती चली जा रही हैं दीन की, मैं चाहता हूँ कि दोबारा से बिलाद के अंदर ये काम हो, मेरा हदफ ये, मैं खुदा की यानी इस कदर इमाम अलैहिस्सलाम की ज़ात जो है खुदा के अंदर डूबी हुई है कि चाहते हैं कि पूरी ज़मीन जो है पूरी कायनात जो है खुदा की उस तौहीद के ऊपर जो है वो हो, और हर फकत मैं और ये चंद लोग नहीं बल्कि पूरा माशरा जो है वो इस तरह से हो जाए कि इसमें वाज़े तौर पर जो है दीन की निशानियां जो है नज़र आने लगें, न फकत जो है वो छोटी मोटी नहीं, पूरा माशरा हमको जैसे ही हम उसको देखें तो हम उससे इंसान जो है खुदा की तरफ जो है उसकी याद आए, खुदा की निशानियां उस माशरे के अंदर, इस तरह का माशरा इस्लाम चाहता है। और इमाम अलैहिस्सलाम चाहते हैं कि मैं नहीं देख पाता देख सकता कि किस तरह से दीन की निशानियों को जो है वो जिसके लिए इतनी जहमत जो है पैगंबर आज़म ने की थी और आहिस्ता आहिस्ता उन निशानियों को जो है मिटाया जा रहा है, बस ये क़याम मेरा जो है वो इसीलिए, बस महवरियत जो है वो खुदा के लिए हो। हमारे अहदाफ वही अहदाफ होंगे जो इमाम अलैहिस्सलाम के हैं। अगर हमरा होना चाहते हैं, हमरा होने का मतलब क्या है कि मैं उस रास्ते के अंदर हमरा हूँ इमाम अलैहिस्सलाम के। इमाम अगर इस फलान नुक्ते तक पहुँचना चाह रहे हैं और मेरा हदफ वो नहीं है तो कभी भी हमराही माना नहीं रखती। बस हदफ हमारे अगर एक जैसे नहीं होंगे तो हमराही इम्कान नहीं रखती, फ़कत एक लफ्ज़ी हमराही होगी। इमाम अलैहिस्सलाम का हदफ़ क्या है इन तमाम खुतबात के अंदर, इन तमाम खुदूत के अंदर जो इमाम अलैहिस्सलाम के रद्द बदल होते हैं, इमाम अलैहिस्सलाम किस चीज़ को जो है अपना हदफ़ बयान करते हैं, हिदायत करना चाहता हूँ, लोगों की हिदायत करना चाहता हूँ, दीन का क़याम चाहता हूँ, अदालत का क़याम चाहता हूँ, अमर बिल मारूफ करना चाहता हूँ, नहीं अजमुनकर करना चाहता हूँ, इन ये तमाम अहदाफ हमारी ज़िंदगी के अंदर हैं तो उसका मतलब है कि हम इमाम अलैहिस्सलाम यानी मेरी ज़िंदगी के अंदर अमली तौर पर, नहीं कि मैं मसलन खुतबों को याद करके कहूँ कि हाँ मुझसे अगर कोई सवाल करे कि इमाम अलैहिस्सलाम का हदफ क्या था, मैं कहूँ अमर बिल मारूफ था और लोगों की हिदायत थी और ज़मीन में जो है अदालत का क़याम था, लेकिन जो है अमला मेरी ज़िंदगी के अंदर इन अहदाफ में से कुछ भी नज़र ना आए, इसको तो हमरा ही नहीं कहते कि मैं अहदाफ के लिहाज से जो है इमाम अलैहिस्सलाम के साथ हमरा हूँ, नहीं, पहले मरहले के अंदर इन अहदाफ को कबूल करूँ। लेकिन पहले मरहले के अंदर भी बहुत सारे लोग मुमकिन है कामयाब ना हो पाए, यानी जिन चीज़ों को इमाम अलैहिस्सलाम ने ख़ुद अपना हदफ करार दिया है उसी को कबूल ना करें, कहें कि नहीं इमाम अलैहिस्सलाम का हदफ ही नहीं था, इमाम अलैहिस्सलाम का हदफ ही नहीं है कि जो है वो ज़मीन के अंदर उस पूरे इस माशरा जो है इस्लामी माशरा, नहीं, इमाम अलैहिस्सलाम का हदफ कुछ और था, उसका कोई भी हदफ जो है बयान करें, इमाम अलैहिस्सलाम का हदफ जो है फ़कत जो है वो शहीद हो जाना था, क्यों होना था कैसे होना उससे हमें गरज नहीं है, नहीं, इमाम अलैहिस्सलाम जो ख़ुद अपने अहदाफ को बयान कर रहे हैं تو پہلے مرحلے میں قبول تو کروں کہ امام علیہ السلام کا اس پورے قیام کے اندر اہداف تھے، ان کو پہلے مرحلے کے اندر میرا دل گواہی دے کہ ہاں آپ نے اصلی جو ہے اشہد انکا قد اقمت الصلاۃ واتیت الزکاۃ وامرت بالمعروف، اس تمام چیزوں کی گواہی دوں کہ میں ایکسیپٹ کرتا ہوں کہ آپ کا اہداف یہی تھے اور مجھے معلوم ہے، اور پھر اگلے مرحلے کے اندر عملی طور پر وہی کام کروں جو امام علیہ السلام کے اہداف تھے. میری زندگی بھی انہیں اہداف کی طرف اگر اس کی طرف جو ہے بڑھتی ہے تو اس کا مطلب ہے کہ ہم اہداف کے لحاظ سے جو امام علیہ السلام کے ساتھ ہیں، ارزشوں کے لحاظ سے، ویلیوز کے لحاظ سے، امام علیہ السلام جن چیزوں کو جو ہے ویلیو دیتے ہیں اور جن چیزوں کو اقدار کے طور پر اور ارزشوں کے طور پر جو ہے اپنی زندگی کے اندر دیکھتا ان کی ہے اور خود دوسروں کی زندگی میں دیکھنا چاہتے ہیں وہ کیا ہے، معاشرے کے اندر جن ارزشوں کا قیام دیکھنا چاہتے ہیں، جن ویلیوز کو دیکھنا چاہتے ہیں وہ کیا ہیں، وہی چیزیں ہیں کہ جو قرآن کے اندر بیان ہوئی، وہی ارزشیں، وہی ویلیوز جو کہ قرآن کے اندر بیان ہوئی ہے کہ انسانوں کے اندر جو ہے اگر سب سے زیادہ کوئی نزدیک ترین بندہ ہے خدا کے نزدیک جس کا اکرام ہونا چاہیے وہ کیا، کس چیز کس بیس کے اوپر ہے، اسی بیس کے اوپر جو ہے امام علیہ السلام اگر تقویٰ کی بیس پر ہے تو امام علیہ السلام کی نزدیک بھی جو سب سے زیادہ جو ویلیوبل چیز ہے، اس جو ویلیو رکھتی ہے، جو ارزش ہے، جو اقدار ہیں، اس میں سر فہرست کیا ہوگا، یہی تقویٰ ہوگا، یہی ایمان ہوگا. اب میری زندگی کے اندر بھی اگر میں انہی چیزوں کو ویلیو دوں، لوگوں کے درمیان جب میں ان کا احترام کرتا ہوں، جب ان کا اکرام کرتا ہوں، تو میں لوگوں کو کس نگاہ سے دیکھتا ہوں، کس بیس پر ان کسی کا زیادہ احترام اور کسی کا کم احترام کرتا ہوں. اگر اسی بیس پر ہے، تقویٰ کی بنیاد پر ہے، اس کا مطلب ہے کہ میں ویلیوز کے لحاظ سے، ارزشوں کے لحاظ سے، اقدار کے لحاظ سے اپنے امام سے ہم آہنگ ہوں. لیکن اگر میرے نزدیک جو ہے لوگوں کے احترام کا معیار کچھ اور ہو، دو لوگ جو ہیں وہ کسی مجلس کے اندر وارد ہوں، داخل ہوں، ایک شخص جو ہے وہ زیادہ اس لحاظ سے کہ مثلا دولت مند ہے یا کسی بڑی پوسٹ پہ فائز ہے، میں کھڑے ہو کے اس کا جھک کے سلام کروں، اور ایک شخص جو ہے مثلا ظاہری طور پر جو ہے وہ ایک فرض کریں کہ بہت دیندار شخص ہو، بہت متقی شخص ہو، اور میں جانتا ہوں کہ یہ شخص جو ہے وہ خدا کے راستے میں چلنے والا ہے واقعی معنی میں، نہ کہ اس وقت ظاہری معنی میں، لیکن اس کا جو ہے چونکہ اس کا لباس سادہ ہے، چونکہ اس کو جو ہے وہ کوئی جانتا نہیں ایک، تو میں اس کو کوئی خاص اکرام نہ کروں. یہاں فوراً انسان جو سمجھ جاتا ہے کہ میرے نزدیک ویلیوز کیا ہیں، کن چیزوں کو میں ویلیو دیتا ہوں. اگر تقویٰ کی بنیاد پر ہے تو پھر امام علیہ السلام کے ساتھ ہوں. ارزشوں کے اندر آزادی، حریت، امام علیہ السلام نے کتنا زیادہ جو ہے اس چیز کو پر فوکس کیا کہ انسان جو ہے کس چیز کی آزادی. ایک دفعہ جو ہے وہ ہمیں ویسٹ سے یہ نعرہ ملتا ہے، اس غرب سے یہ نعرہ ملتا ہے کہ انسان کو آزاد ہونا چاہیے، آزاد ہونا چاہیے، وہ بھی ایک آزادی ہے، لیکن وہ آزادی کے نام پر کیا ہے؟ دھوکہ ہے انسانیت کے لیے. ممکن ہے انسان کہے کہ ہاں کتنا زیادہ جو ہے وہ ویسٹ بھی جو ہے اسی بات کو کر رہا ہے جو مثلا 1400 سال پہلے اسلام نے کی تھی. نہیں، اسلام وہ آزادی کہاں، یہ آزادی کہاں. ویسٹ جو ہے اور ان کی سویلائزیشن جو ہے وہ انسان کو آزادی کے نام پر حیوانیت کے اندر لے آنا چاہتے ہیں، اور انسان اسلام جو ہے اسی آزادی کے نام پر انسان کو جو ہے وہ انسانیت کی طرف لانا چاہتا ہے، حیوانیت سے انسانیت کی طرف لانا چاہتا ہے. ایک ہی آزادی ہے، ممکن ہے انسان کو حیوان بنا دے، اور وہی آزادی ممکن ہے انسان کو، یعنی وہ لفظ آزادی کہہ رہا ہوں، وہی آزادی، وہ لفظ آزادی جس کا نعرہ لگایا جاتا ہے، وہی ممکن ہے انسان کو جو حیوانیت سے نکال کے انسانیت کی طرف لے جائے. اب دیکھیں اس وقت جو غرب کی جو حالت ہے، اس معاشرے کی حالت ہے، اس معاشرے کے اندر یعنی وہ چیزیں جو آپ چند سال پہلے انسان جس کا تصور نہیں کر سکتا تھا اپنی زبان سے بیان کرے، اتنے زیادہ مثلا وہ چیزیں شرم آور سمجھی جاتی تھیں، بے شرمی کی علامت سمجھی جاتی تھیں. آج انہی چیزوں کے اوپر ان کا سلوگن لے کے اور اس کے جو ہے وہ بینرز اٹھا کے اور اس کو جو ہے علنا جو ہے وہ جلوس نکالے جاتے ہیں اس معاشرے کے اندر. نہ فقط جو ہے اب تو مسلمان کنٹریز کے اندر بھی بعض میں کام شروع ہو چکا ہے کہ اس فعل قبیح کی جو حمایت کے اندر کہ آزادی کے عنوان سے، یہ آزادی ہے، یہ حیوانیت ہے، اور اب اس کو جو ہے وہ قانون کے اندر کہ کوئی اس کی مخالفت کرے تو اس کو جو ہے وہ آپ جیل میں ڈال دیں. یعنی اس قدر تضاد اس معاشرے کے اندر پایا جاتا ہے، اس قدر پستی اس معاشرے کے اندر پائی جاتی ہے. اور لیکن افسوس یہ ہوتا ہے کہ پھر وہ چند سالوں سے میں اس بات کو تکرار کرتا ہوں، اور پھر جب یہ موضوع آتا ہے تو کہ پھر بھی جو ہے انسان جو ہے اپنے معاشرے کی چند مشکلات کو دیکھتے ہوئے کہے کہ نہیں ہم کو جو ہے وہ اس طرف جانا چاہیے، انسان کی زندگی بن جائے گی اور بچوں کی زندگی بن جائے گی. اور اس وحشی معاشرے کے اندر جسے کہتے ہیں کہ فرض کریں ایک جنگل کے اندر درندے ہوں جنہوں نے جو ہے اور بے شرم جو ہے حیوانات ہوں اور بے شرمی کے فعل انجام دے رہے ہوں، فقط جو ہے وہ سوٹڈ بوٹڈ ہوں، یہ حقیقت ہے اس معاشرے کی. چند چیزوں کو جو ہے وہ صفائی ستھرائی یہ چیز کا جو ہے وہ بنا بڑا چڑھا کے پیش کر کے جو ہے ہم کہیں کہ وہ معاشرہ جو ہے جنت ہے اس میں، اور جو بس ہمارے بچے وہاں پہنچ جائیں کسی طرح. انسان کس حد تک جو ہے یہ ہمراہی نہیں ہے امام علیہ السلام کے ساتھ کہ اس طرح سے ہم یہ اتنی سمجھ بوجھ ہمارے اندر نہ ہو، हम अपनी ज़िंदगी की वैल्यूज़ ही को ना समझ सकें कि इस्लाम किन चीज़ों को जो है वैल्यू देता है, किन चीज़ों को अहमियत देता है, इंसान किस चीज़ को आज़ादी कह रहा है, मैं यही ना समझ पाऊँ, फिर मैं कहूँ कि या अल्लाह इतनी कुन तो माँ हूँ। तो इन मतालिब को समझने की ज़रूरत है कि इंसान, इस्लाम जो है इंसान को इन हैवानी ख्वाहिशात, नफसानी ख्वाहिशात से बाहर निकाल के आज़ाद करना चाहते हैं। वो जो आयत के अंदर है कि रसूल को भेजा हमने इसलिए ताकि इन जंजीरों को तोड़ें, तुमको आज़ाद करें, लेकिन ये आज़ादी कहाँ, वो आज़ादी कहाँ? ये इंसान, ये हैवान को इंसान बनाने के लिए आया है। इन मतालब को समझने की ज़रूरत है, और फिर जो है अपनी ज़िंदगी पे और अपनी अपनी सोच के ऊपर और अपनी फ़िक्र के ऊपर और अपनी जहद के ऊपर कि मैं किस तरह सोचता हूँ, मेरी इन तमाम चीज़ों पर इंसान को दोबारा से एक, जिसे कहते हैं, रिव्यू करने की ज़रूरत है, तजदीद करने की ज़रूरत है, दोबारा से देखूँ मैं वाकई, जिस तरह से देखें एक भेड़ चाल होती है, और जो ख़तरनाक तरीन चीज़ जो है इंसान के लिए, जो है किसी माशरे के लिए भेड़ चाल है, जो भेड़ चलती हैं, जो आप देखा हो क्या है, एक के पीछे एक जो है वो सर झुका के चल रहा होता है, भेड़ें जो है वो असल नहीं देखती ऊपर आगे देख के कि जो है वो क्या है, कोई इसमें जो है वो खाई आ रही है, कोई मुश्किल आ रही है, नहीं, जो पहला जो चल रहा है वो जहाँ गिरेगा तो पूरी वो जो जो उनके पीछे चली आ रही है उसी जो है वो खाई में गिरती चली जाएगी। ये अगर इंसान जो है इस तरह से हो जाए, ये हैवानी सिफत है ना, ये इंसानों की सिफत तो नहीं है, लेकिन आप देखें पूरा माशरा क्या है, और यही भेड़ चाल है कि जो करबला के अंदर हमको नज़र आती है, यही भेड़ चाल थी ना, वो पूरा माशरा लाखों अफराद पर मुश्तमिल, जिस तरह से उस दिन बयान हुआ कि कूफा के अंदर, सिर्फ कूफा के अंदर 1 लाख से ज़्यादा जंगजू अफराद मौजूद हैं, सिर्फ कूफा के अंदर, और जिनमें से अक्सरियत बताई जाती है कि या शिया हैं या कम अज़ कम तरफदारान अहले बैत हैं सियासी लिहाज से। तो 1 लाख अफराद सिर्फ कूफा के अंदर, इसी तरह से मक्का छोड़ दें, मदीना छोड़ दें, बसरा छोड़ दें, बाकी शहरों को आप छोड़ दें, 72 अफराद फ़कत इस पूरे आलम इस्लाम के अंदर से 72 अफराद, उसका मतलब क्या है, भेड़ चाल थी ना, कि जिस पे वो अक्सरियत जिस खाई के अंदर गिरी है और जिस जहन्नम के अंदर गिरी है, वो पूरा माशा एक के बाद एक के बाद एक के बाद एक, उसने ये फैसला किया, मैंने भी फैसला किया, मुझको देख के उसने भी फैसला किया, कोई सोचने को तैयार नहीं है, कोई असलन जो है सर उठा के देखने को तैयार नहीं है कि दुनिया में हो क्या रहा है, खबर क्या है। यही काम जो है वो आज से, अब से 1400 साल बाद जो है, जो हम देख चुके हैं अपनी आंखों से, और हर साल इसको मिंबर से तकरार किया जाता है वाकया करबला को, फिर भेड़ चालो, तो फिर एक रिव्यू की ज़रूरत है कि हो क्या रहा है हमारे साथ, फिर हम कर क्या रहे हैं सजादारी के अंदर, अगर अब भी भेड़ चाल की मिसाल है ना, ये नहीं है मिसाल कि इंसान का हम व गम क्या हो, मुसलमानों का उमूमी तौर पर, हम भी इस्तिस्ना नहीं, हम भी उसी माशरे में रहते हैं, हमारा नस्बुल ऐन क्या हो जाए कि हम वेस्टर्नाइज्ड हो जाएं, हमारे बच्चे जो हैं वो, हम लोग मॉडर्न हो जाएं, हमारे बच्चे जो हैं वो फर जो है इंग्लिश बोलने लगें, अब इससे मत कोई गलत मतलब ना लेके मसल फ़र्ज करें कि इंग्लिश के मुखालफ नहीं, ज़बान वसीला हो सकती है बाज़ चीज़ उलूम का हासिल करने का, इन चीज़ों के लिए, लेकिन हम इसको जो है मॉडर्न हो, मॉडर्न उस माना में कि जो एक गलत माना है, कि जो है अपने आप को उस तरह से मेरा ज़ाहिर हो जाए कि जिस तरह से एक उस काफिर का जो है उस माशरे के अंदर जो ज़ाहिर है, एक माना मॉडर्न का अच्छा माना है, क्या एक इंसान जो है उसके अंदर जिद्दत हो, उसके अंदर जो है वो एक मसलन जो है अपने पुराने अफकार को, बुरे अफकार को छोड़कर एक नए और अच्छे अफकार की तरफ इंसान हरकत करे, जिसे कहते हैं कि एक उसके अंदर एक रेवोल्यूशन का जो है फेज़ हमेशा से चलता रहे और अच्छाई की जानिब हरकत करता रहे, एक नया फेज़ उसके अंदर आए, हर साल वो जो है वो नया होता रहे, बेहतर होता रहे, इस माना में हो तो बहुत अच्छी बात है, लेकिन इस माना में हो कि मेरा फ़क्त ज़ाहिर जो है वैसा हो जाए कि जो उस माशरे में रहने वाले लोगों का ज़ाहिर है, तो ये क्या है, ये भीड़ चाल की मिसाल है। अगर हम अपनी वैल्यूज़ को इस तरह बनाते रहेंगे कि जिस तरह से ये है, तो फिर इंसान को दोबारा से ज़रा गौर करना होगा कि हम लोग क्या कर रहे हैं अपने साथ, और इस आज़ादारी के अंदर जो है हम लोग कहाँ पर इसके ज़रिए से जहाँ कहाँ पहुँच जाना चाहिए था और कहाँ तक नहीं पहुँच रहे, क्यों, इसकी वजह क्या है, मसला कहाँ पर है, मुश्किल कहाँ पर है, इनको सोचना बिलाकर जो है वो असल काम खुद इंसान का है, इस मेंबर से, इन तमाम चीज़ों से जो है, किताबों के ज़रिए से, इन तमाम मौज़ों के ज़रिए से, मजालिस के ज़रिए से, फ़कत एक जो है वो जिसे कहते हैं तंबीह की जा सकती है, इंसान को जो है जगाया जा सकता है एक जो है वो, लेकिन बाकी काम जो है, जो फ़िक्र करने का काम है, सोचने का काम है, अमल करने का काम है, वो इंसान का खुद है, इस चीज़ के बारे में इंसान ज़रा गौर करे। इस्तिक्लाल अहम तरीन जो वैल्यू है इस्लाम जो देता है, इस्तिक्लाल अपने पैरों पर जो है वो, ये आलम इस्लाम जो खुद खड़ा हो, ये उम्मत मुस्लिमा को कभी असलन खुदा पसंद नहीं करता कि मुसलमान जो हैं वो जलील हों और किसी ज़र्रा बराबर भी जो हैं झुकें कुफार के आगे, असलन ये तसव्वुर नहीं है, इस्लाम जो है वो दीन है कि जो दीन है खुदा है, इन्नद्दीन इंदल्लाहिल इस्लाम, خدا نے تمہارے لیے فقط اس دین کو پسند کیا بس. اب جبکہ یہ دین اور یہ سسٹم میں پسند کرتا ہوں تمہارے لیے, تمہارے نظام, تمہاری زندگی کے اوپر یہ نظام نافذ ہونا چاہیے, اس کے علاوہ کوئی چیز مجھے پسند نہیں ہے. جب یہ دین ہونا چاہیے ہماری زندگی کے اندر, تو اسی یہ جو ویلیوز ہم کو دیتا ہے, یہ جو اقدار ہم کو دیتا ہے, یہ جو اہداف ہم کو دیتا ہے, یہ اس پر حاکم ہونا چاہیے. تمہاری زندگی اس کے اوپر بیس ہونی چاہیے, اور ہر وہ سسٹم جو اس کے مقابلے میں آئے اس سسٹم کو اس کے نیچے نہیں ہونا چاہیے. اب یہ کیسے ہوگا اگر ہم جو ہیں وہ اس قدر جو ہیں وہ پست ہو جائیں علمی لحاظ سے کہ ہر چیز کے اندر ہم جو ہیں وہ مجبور ہوں ویسٹ کی طرف دیکھنے کے لیے. ویسٹ سے مراد یعنی عالم کفر جو ہے, اور جو بھی اسلام کے مقابلے میں ہر چیز کے اندر ہم محتاج ہوں, خود بخود پستی آئے گی. جب میں مجبور ہو جاؤں گا, جب انسان کسی کے سامنے مجبور ہو جاتا ہے ہاتھ پھیلانے کے لیے, تو خود بخود ذلت تو آتی ہے. جیسے ہی میں نے ہاتھ پھیلایا, میرا ہاتھ جو نیچے ہے اور ایک جو دینے والا ہے اس کا ہاتھ جو ہے اوپر ہے, اس کے اندر علو آتا ہے, اس کے اندر بلندی آتی ہے. وہ شخص جو ہے وہ, اب جب تک ہم ان سے جو ہے وہ مجبور ہیں علمی امور کے اندر اور ٹیکنالوجی کے اندر اور ان چیزوں کے اندر, انسان جو ہے فیل کرتا ہے پس یہ جہالت کب تک جو ہے مسئلہ رہے گا. اسی مسئلہ آپ کورونا کے اندر دیکھ لیں, ایک اب یہاں بات آ گئی تو انسان بیان کر دے. اسی مسئلہ ہے کورونا کے اندر, دیکھیں کتنی زیادہ ہماری مسئلہ اس امر کے اندر جو بحث ہوئی کہ جو ہے یہ بالآخر یہ ایک انسانی سازش ہے, یہ جو ہے واقع وبا ہے, یہ کیا ہے, یہ کیا نہیں ہے, اس پہ بحث کرتے رہے شروع میں کہ جو ہے اچھا. اب جب کہ فرض کریں کہ اگر میں کہوں کہ انسانی ہے, اس کا نتیجہ کیا ہے کہ بس جو ہے انسان جو ہے وہ کوئی احتیاط نہ کرے اور یہ سب جو ہے وہ ایک ڈرامہ ہے. اور اگر جو فرض کریں نہیں واقعی یہ بیماری ہو تو ہاں ٹھیک ہے. وہ پہلی بات تو یہ کتنی فضول قسم کی بحث ہے. آپ جب دیکھ رہے ہیں ایک واقعیت کو جو کہ موجود ہے آپ کے معاشرے کے اندر, صحیح, اب وہ چاہے مین میڈ ہو, چاہے کسی نے سازش کی ہو, کچھ اس کے نتیجے میں جو ہے کچھ کمپنیز جو ہیں وہ اپنی ویکسینز بنانا چاہتی ہوں اور بلینز آف ڈالرز کمانا چاہتی ہوں, جو کچھ بھی ہے اس سے نہ انکار کر رہا ہوں نہ میں اس کا اس بات کر رہا ہوں, لیکن ایک واقعیت ہے. آپ دیکھیں آپ کے کتنے افراد اب جو ہیں عزیز اکارے میں خیال میں تقریبا سب لوگ جو یہاں بیٹھے ہیں کسی نہ کسی کا جو ہے عزیز جو ہے وہ عزیزوں میں سے, دوستوں میں سے, جاننے والوں میں سے کسی کی جو ہے ڈیتھ ہوئی ہوگی, یا کم از کم کوئی جو ہے وہ سخت مراحل کے اندر اس بیماری کے اندر پہنچا ہوگا. دیکھا ہے نا اپنی آنکھوں سامنے, ایسا تو نہیں کہ اس کا انکار کیا جائے, بس ایک بیماری ہے, ایک مشکل ہے. اب میں کہوں کہ نہیں چونکہ یہ جو ہے سازش ہے بس مجھے اس کا علاج نہیں کرانا, یہ کس قسم. اچھا بات میں کچھ اور کہنا چاہ رہا تھا, وہ بات یہ تھی کہ ہم کہیں کہ اب یہ ویکسینز نکل آئیں, ٹھیک ہے, اب جو ہے بعض نے کا ویکسین جو فائدہ مند ہے, بعض نے کا ویکسین نقصان دہ ہے, اور یہ مسائل پیش آئے. اب اس کے اندر جو ہم کو جس طرح سے ہم باقی چیزوں کے اندر فالو کرتے ہیں, کس کو فالو کرتے ہیں, ہر فیلڈ کے ایکسپرٹس کو فالو کرتے ہیں, ٹھیک ہے. اکثریت جو مثلاً آپ کہیں کہ مثلاً اس فیلڈ کے اندر جو ہے وہ سب لوگ یہ کہہ رہے ہیں, ہاں مثلاً دو تین کال جو ہیں فرض کریں اس کے مخالف بھی پائے جاتے ہیں. آپ کیا کرتے ہیں کہ جو اس فیلڈ کے ایکسپرٹس ہیں, خاص طور پہ اگر اس فیلڈ کے ایکسپرٹس کے اندر ہم کہیں کہ مثلاً دیندار افراد بھی موجود ہیں اس معاشرے کے جو دیکھ رہے ہیں مطالب کو آپ کو نقل کر رہے ہیں, وہ بتا رہے ہیں کہ اس کے فوائد ہیں, فعلاً ابھی ہم جو نظر آ رہا ہے وہ یہ کہ اس کا فائدہ ہے, ٹھیک ہے. اب آپ کو بتایا, آپ کہیں کہ نہیں وہ جو کہ اس واٹس ایپ کے میسج کے اندر اور اس گروپ کے اندر تو یہ آیا تھا, اس جو ہے شخص نے کہا تھا کہ یوں اس کو لگاؤ کہ یہ ہو جائے گا, اس کو لگاؤ کہ تو یہ ہو جائے گا, اور اس پہ ہم بلیو کرتے رہے, عمل کرتے رہے. یہ ایک مطلب, یہ ایک خود اس بیوقوفی اور اس خود جو ہے وہ ہماری حرکت کے اوپر انسان کو جو ہے وہ دیکھنا چاہیے کہ باقی امور کے اندر ہم کیا کرتے ہیں, فوراً جو ہے وہ ان ایکسپرٹس کی طرف رجوع کرتے ہیں. اب جب کہ کہا جا رہا ہے ہم کہہ رہے ہیں نہیں نہیں یہ اس کے اندر جو ہے شکوک و شبہات. اور اس کو ایک تیسرا مطلب جو اصل مطلب تھا, یہ بھی جو ہے وہ ایکسٹرا چیز تھی, اصل مطلب جس کی طرف میں اشارہ کرنا چاہ رہا تھا. اسی مسئلے کے اندر ہمیں نہیں معلوم نا کہ یہ مسئلہ کیا ہے, ہمارے ساتھ سازش ہو رہی ہے, ہم کو بیوقوف بنایا جا رہا ہے, ہماری نسلوں کو مثلاً منقطع کرنے کے لیے سازش ہے, یہ ہے وہ ہے. وہ ہمارے پاس ہم کو کیوں معلوم نہیں ہو پا رہا, ہم کیوں شکوک و شبہات کے اندر ہیں. ہمارے پاس وہ ایکسپرٹ اس لیول کے کہ جو قاطعانہ کہہ سکیں کہ مسئلہ یہ ہے, یہ ویکسین جو ہے وہ یوں ہے, اگر یہ فائدہ مند نہیں بھی تو ہم اس کا آلٹرنیٹ دیں گے, ہم جو ہے وہ بنائیں گے اور وہ سیف ہوگی اور آپ جو ہے ان کے اوپر بلیو کر سکیں. اور ایسے افرادوں کے جو جن کو جو ہے وہ ایکسیپٹیبل ہو, جن کی بات جو ہے وہ مانی جاتی ہو, ایسے نہیں کہ مثلا جو ہے جن کی کوئی ویلیو نہ ہو علمی دنیا میں, ہمارے پاس وہ افراد کیوں نہیں. تمام چیزوں سے جو ہے چھوڑ کے, ٹھیک ہے اب یہ بیماری ہے نہیں, اس سے مجھے غرض نہیں ہے, کیوں ہمارے پاس وہ افراد نہیں ہیں, کیوں ہم ہر چیز کے اندر جو ہے وہ کہتے ہیں کہ جو حمایت کرنے والے افراد ہیں, جو کہہ رہے ہیں ویکسینز لگائی جائیں, اور جو بنانے والے افراد ہیں سوائے ایران کے جس نے جو ہے الحمدللہ مسلمان ممالک کے اندر, اور خاص طور پر ہمارے لیے جو ہے باعث افتخار ہے کہ شیعہ مملکت کے اندر انہوں نے جو ہے یہ ویکسین بنانے کے اندر جو ہے وہ کامیابی اختیار کی, باقی تمام افراد جو کہ جو ہے وہ باقی لوگوں سے جو ہے وہ متصل ہیں اور بڑے بڑے دعوے کرتے ہیں کہ ہم لوگ جو ہے وہ ترقی کا راستہ اختیار کرنا چاہتے ہو تو امریکہ اور مثلا یورپ کے پاس چلے جاؤ, اور باقی کہیں جیسے ترقی نہیں ہے اس کے خلاف کتنا بڑا ثبوت ہے, اور باقی اور بہت سارے مسائل کے اندر بھی یہ ہمارے لیے باعث افتخار ہے. लेकिन आप कहें कि हमारे पास जो कुछ भी हम देखते हैं, कहाँ पे हमें नज़र होती है, वेस्ट के ऊपर, हार्वर्ड यूनिवर्सिटी के फलान उसने क्या कह दिया, उस जर्नल में अंदर क्या आया क्या नहीं आया। अगर हमको कहा जाएगा कि हाँ ये वैक्सीन के फ़ायदे हैं तो हम कहेंगे मान लेंगे, अगर हमको जो है उसी माशरे से कोई शख्स आगे कहेगा कि नहीं इसके ये नुकसान आते हैं, तो हमारे अंदर जो है शकूक व शुबहात ईजाद हो जाते हैं। कि सब चीज़ों का महवर तो वही है ना, वो जो कुछ कह रहा है, वो जो किताबें हैं, सब कुछ वहीं पर है। अब मुझे बहुत ज़्यादा एतराज़ करने का शौक़ है और मैं नहीं मानता, और मैं कहता हूँ कि नहीं ये तमाम चीज़ें गलत हैं और तमाम डॉक्टर्स गलत हैं और तमाम इल्म मेडिकल साइंस जो गलत है, फिर आओ तुम तो कुछ जो है काम करो, आओ फिर इस फील्ड के अंदर आगे बढ़ो, फिर अपने बच्चों को जो है फ़कत उस फील्ड के अंदर भेजना कि जिसके अंदर पैसा हो, और इससे ज़्यादा तुम्हारी जो नज़र कहीं जाती नहीं है। क्यों अपने बच्चों को साइंटिस्ट नहीं बनाते और क्यों नहीं भेजते आगे तक और उनकी हेल्प नहीं की जाती और माशा उनकी हेल्प नहीं करता? वहाँ पर सब कहाँ होते हैं, वहाँ पर कहाँ हैं हम लोग? क्यों हम आगे का नहीं सोचते? क्यों इल्म के मैदान में, क्यों फ़कत इस्लाम ने फ़कत ये तो नहीं कहा था कि जो है वो इंसान जो है वो इन तमाम चीज़ों को जो है छोड़ दे, तुम लोग फ़कत जो है वो हौज़े के अंदर, और अलबत्त हौज़े के अंदर भी सही माने में कौन कोई नहीं जाता, फ़कत किन फील्ड्स के अंदर जिसके अंदर पैसा हो। अच्छा मुमकिन है आपका बच्चा डॉक्टर भी बन जाए, इंजीनियर भी बन जाए, आप कहें तो साइंस की फील्ड है, लेकिन उस डॉक्टर और इंजीनियर बनने वाले मुकल्लद है, ये वो लोग तो नहीं है कि जो मसलन अपने फील्ड के अंदर मुज्तहिद बने, मेडिसिन के अंदर जाके मुज्तहिद बने, इंजीनियरिंग के जाके अंदर मुज्तहिद बने, उनकी अपनी राय हो, अपनी बात हो, जिनकी बात दुनिया के अंदर एक्सेप्टेबल हो। कहाँ पहुँचते हैं हम लोग? चंद अफराद जो गिनती के अफराद हैं। तो यहाँ पे जहाँ हम लोग ये बातें कर रहे हो, इससे कतई नज़र कि आप कुछ करें इस मसले में, ना करें, लगवाएं ना लगवाएं, लेकिन ज़रा इन मसाले पे भी तो सोचें कि हम अपने आइंदा नस्ल को किस तरह से देखना चाह रहे हैं, उसी नहज पे चलना चाहेंगे, अब भी वही करना चाहेंगे, अब भी अपने आइंदा नस्लों को उसी तरह से जो है गुलाम बना के रखना चाहते हैं। गुलामी का रास्ता यही है कि जब तक हम नहीं निकलेंगे इल्मी मैदान में आगे, इस्तिकलाल अगर हम चाहते हैं, इस्लाम को आप चाहते हैं कि इस्लाम जो है वो हर फील्ड के अंदर आगे हो और झुका हुआ ना हो, इसका सर बुलंद हो, सर बुलंद हो, और मैं इस काम के अंदर काम करना चाहता हूँ, ये जिहाद है, ये भी इमाम अलैहिस्सलाम की हमराही है। इमाम अलैहिस्सलाम चाहते हैं कि मैं चाहता हूँ कि पूरी इस दीन की निशानियाँ जो हैं इन शहरों के अंदर जो हैं वाज़े हों, यानी इस्लाम सरबुलंद हो, ना कि पस्त हो इस तरह से। तो इल्मी मैदान इसका एक 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 तरीका है, तो क्यों हम इस तरफ जो आगे नहीं बढ़ते? और फिर जो है हम कहें कि इश्क और मसलन हमराही इमाम वाले तमाम चीज़ों की जो है बात करें, ये मतालब पे हमको जो है वो दोबारा से एक रिव्यू करना होगा, अपना मुहासबा करना होगा, एक सोसाइटी के तौर पर एक इंडिविजुअल भी इंसान जो है मुहासबा करे, अपनी जो है वो कलेक्टिव फोरम्स हों उसके अंदर इंसान चीज़ों का मुहासबा करे, गौर करे, फिक्र करे कि मसाइल कहाँ से, इनका जो रूट्स हैं वो क्या हैं और कैसे जो है वो हल होंगी। तो अज़ीज़ान मोहतरम वक्त भी काफ़ी हो गया, तो ये मईत जो अगर हम चाहते हैं, हमराही अगर हम चाहते हैं अहदाफ के अंदर, इमाम के साथ हमराही होनी चाहिए, उनकी अर्ज वैल्यूज़ जो हैं, इल्म जो वैल्यू है, जो जहालत के साथ इतना ज़्यादा मुकाबला किया कि जो है इल्म जो हासिल करना जो है हर मर्द के ऊपर, यानी हर मुसलमान मर्द और औरत के ऊपर जो है फ़र्ज़ है, फ़र्ज़ है, उसके बावजूद जो है मुसलमानों का ये हाल हो, ये तमाम वैल्यूज़ जो हैं, जो तकवा की जो वैल्यू बताई, जो इज़्ज़त की, आज़ादी की, हुर्रियत की उस माना में जो वैल्यू बताई, इन तमाम ये चीज़ें हमारी ज़िंदगियों के अंदर हमको देखना होगा कि किस हद तक जो है हम इन चीज़ के अंदर, ये चीज़ें हमारी ज़िंदगी के अंदर हैं, ताकि हम कह सकें कि हाँ इमाम अलैहिस्सलाम के साथ होने का दावा कम से कम जो है वो कर सकें। इस मतलब के अंदर जो है वो बिलाखिर करबला की जो बात आती है, हम कहते हैं कि हमको अपने लिए उनको जो है आइडियल बनाना है, उनको जो है फोकस करना है, उससे जो हमको जो अपने लिए एक लेसन लेना है, उससे जो है एनर्जी लेनी है। तो अहम तरीन चीज़ जो हमको इस वाक़े के अंदर जो मिलती है, जो हमको एनर्जाइज़ करती है, जो हमें जो है हेल्प करेगी कि हम कल को जो है इमाम अलैहिस्सलाम की जो नुसरत कर सकें, वो क्या है? इस चीज़ के ऊपर जो है यकीन रखना कि ये रास्ता आसानियों का रास्ता नहीं होगा, ये इंसान जो है वो फराम भूल जाए और इसकी गलतफहमी है, जो शख्स ये सोचा कि ये रास्ता जो है आसानियों का रास्ता होगा, और इसीलिए जो है कल का जब इमाम का ज़ुहूर होगा और जो जिस तरह से बताया जाएगा कि बहुत सारे लोग जो साथ नहीं देंगे, तो क्यों है कि रास्ता इतना सख्त होगा कि अब इस पूरे जो दर्सगाह करबला है उससे इंसान क्या कर सकता है, उसको अपने लिए एक बेहतरीन तोशा बना सकता है, बेहतरीन ऐसी चीज़ बना सकता है जिससे मैं अपने आप को एनर्जाइज करूँ और इस तरह से इश्क हो जाए मुझे इस हदफ से, इन वैल्यूज़ से, इस इस्लाम से, इस दीन से, खुदा से, कि मैं कल को इमाम अलैहिस्सलाम का साथ दे सकूँ। देखें असहाब इमाम हुसैन अलैहिस्सलाम की खसूसियात के अंदर जो बयान हुआ था, इनकी अहम तरीन खसूसियत ये थी कि आशिकान सईदुल शहदा थे, शदीदन जो है मोहब्बत करने वाले अफराद, बगैर इसके मुमकिन ही नहीं था, इतना सख्त वो रास्ता था जिस रास्ते के अंदर पूरा आलम इस्लाम, अगर आप उनकी परसेंटेज निकालें उन 72 अफराद की, उनको जो है वो उन लाखों अफराद पर डिवाइड करें, तो मुझे नहीं पता कि वो 99.999% अफराद जो है वो एक तरफ थे। कितना सख्त है उस किसी मरहले के अंदर, इंसान ज़रा गौर करें कि अगर मैं शायद ये बयान बात बयान हो चुकी, लेकिन तज़क्कुर की हद तक जो है बुरी नहीं है कि मैं अगर किसी मतलब को जो है सवाल करूं, किसी मसले में मशवरा करूं किसी से, कोई अहम मसला जो है वो दरकार हो और मैं अपने किसी नज़दीकी दोस्त से जो है जिसमें जिसके साथ मैंने पूरी ज़िंदगी गुजारी हो मशवरा करूँ, कहे कि नहीं मेरा इस मसले में ये राय है, और फिर किसी और से मशवरा करूँ वो भी कहे कि मेरी भी वही दूसरी राय है, और तीसरे से मशवरा करूँ वो भी यही कहे, अपने असाथी से कहूँ मशवरा करूँ वो भी एक बात करें, अपने घर वालों से कहूँ वो भी एक बात करें, सही सब लोग एक ही बात करते रहें, सब लोग किसी मसले में एक बात करें, फ़र्ज़ करें इलेक्शन का ज़माना हो जाए किसको वोट देना है, सब लोग कहें इस पार्टी को वोट देना है। अच्छा मैं ये देख रहा हूँ कि ये ज़ाहिरन इश्तबा है यहाँ पे, यानी ये शख्स भी जो है वो जो मेरा करीबी दोस्त है वो भी इश्तबा कर रहा है, यानी वो जो उस्ताद है वो भी इश्तबा कर रहा है, और वो जो ख़ानदान वाले वो भी इश्तबा कर रहे हैं, और मैं ही फ़कत हूँ जो जिसको जो है दुनिया के अंदर इतनी अकल खुदा ने दी कि मैं ही फ़कत सही फ़ैसला कर रहा हूँ, कितना मुश्किल है फ़ैसला करना। अब देखें आपको मालूम हो जाए कि इस पार्टी को उस वक्त वोट देना गलत है, ये सही है, आपने आपके कैलकुलेशंस ये हों और आपको यकीन हो इस बात पर कि ये सही है, फिर भी आपके कदम लड़खड़ा जाएंगे, कहेंगे नहीं ये कोई मुश्किल है यहाँ पे, क्यों जो है पूरी दुनिया एक तरफ, मैं अकेला इस तरफ हूँ। और अगर इसी मसले के अंदर थोड़ा सा मसला और ख़राब हो जाए और कहा जाए कि देखो इस पार्टी को वोट दोगे तो बहुत अच्छा है, अगर इस पार्टी को वोट दिया तो पिटाई भी होगी और जेल में भी डाला जाएगा और तुम्हारे घर वालों को भी असीर किया जाएगा और उनको भी जो है तौहीन की जाएगी और तुम्हें गालियाँ भी दी जाएंगी और तुम्हारी तौहीन भी की जाएगी, अब बताएं अब क्या होगा। मैं कहूं कि पूरी दुनिया एक तरफ है, एक पार्टी की तरफ जाना चाहती है, एक हिज्ब के अंदर जाना चाहती है, उस हिज्ब शैतान की तरफ जाना चाहती है, मैं हिज्बुल्लाह की तरफ आना चाहूं, मैं हिज्ब इमाम की तरफ आना चाहूं जहां पे कोई ना हो मेरे साथ और जिसमें मेरी पिटाई भी होगी, मारा भी जाएगा, खानदान का भी मालूम नहीं कि बाद में किस तरह से तौहीन की जाएगी और क्या होगा उनके साथ। ये इस तरह से जब तक इंसान आशिक ना हो जाए किसी हदफ का, किसी राह का, खुदा का, इमाम का, वो कर ही नहीं सकता वो काम, इसीलिए इसको अहम तरीन खसूसियत जो थी असहाबे सैयदुल शुहदा की, वरना ये काम नहीं हो सकता था। तो इस तरह से इंसान जो है वो देखे कि अगर कल को इमाम आते हैं, कोई मेरा कोई इमाम का फ़र्ज़ करने साथ ना दे, आप दुनिया में अकेले हो क्या करेंगे। महाराज एक मिसाल दे रहा हूँ कि ना होने वाली इंशाल्लाह, सब उलमा जो है मुखालफत कर दें लेकिन आपको यकीन हो कि इमाम जो है ये है और आपके लिए हक वाज हो जाए, इमाम आपको नुसरत के लिए बुलाएंगे, क्या कहेंगे कि चूंकि वो लोग नहीं आ रहे हैं तो मैं नहीं आऊँगा, या नहीं मैं कहूँ कि मुझे असलन गरज नहीं इससे कि कोई आ रहा है कोई नहीं आ रहा, गरचे मेरी ख्वाहिश है कि सब दुनिया इस तरफ आ जाए लेकिन कोई आए ना आए मुझे ये काम करना है और मुझे इमाम का साथ देना है, चाहे मैं अकेला हूँ उस दुनिया के अंदर इमाम का साथ देने वाला, कोई और ना हो मैं इमाम का साथ दूंगा। ये इस तरह से जब इंसान का यकीन हो जाए और इस रास्ते के अंदर जो जितना भी कुछ हो जाए जो मेरी समझ से बाहर हो, लेकिन तस्लीम क्या है, हल्लत बिफिनायक अस्सलाम वल अरवाह हल्लती हल्लत बिफिनायक, जो कामिलन अपना सब कुछ जो है इमाम अलैहिस्सलाम के सामने ला के रख दें, बस ये आपके हवाले है, नफकत मेरा वजूद यानी मेरा सब वजूद जब मैंने अपने हवाले कर दिया इमाम के, उसके अंदर सब कुछ आ गया, मेरे अफकार भी उसके अंदर आ गए, अगर मेरी फ़िक्र मैं देखूं कहीं पे भी जो है वो कहे कि नहीं ज़रा से यहाँ पे जो है वो इतना ज़्यादा ये मसाइल पेश आ रहे हैं, इतनी सख्ती है, खुदा कब कब मदद करेगा और क्यों इमाम की नुसरत नहीं हो रही और इस रास्ते में फ़तह कब नसीब होगी, हज़ारों तरह के इश्काल मुमकिन है, कल आ सकते हैं, फितना बरपा हो सकता है और होगा, लेकिन अगर मैंने अपनी फ़िक्र को भी इमाम के हवाले कर दिया तो क्या होगा, फिर मुझे सोचने की ज़रूरत नहीं, इमाम अलैहिस्सलाम जो कहेंगे बस तमाम है, मैं अपना सब कुछ हवाले कर चुका हूँ, और फिर मुझे किसी किस्म के शक और शुबे की फिर अंदर गुंजाइश नहीं होगी, क्योंकि हल्लत बिफिनाइक मैं अपना सब कुछ इमाम के हवाले कर चुका हूँ, जिसके अंदर मेरे अफकार भी शामिल हैं, मेरे ख्यालात भी शामिल हैं, जो हम 15 शाबान की रात को जो दुआ मांगते हैं वो सजदे में जाके जो अजीब दुआ है, जिसके अंदर कहा जाता है कि खुदा मैं अपने पूरे वजूद के साथ सजदा करूँ, ये इस वक्त सजदा जिस्मानी नहीं है, ऐ खुदा मेरा पूरा वजूद जो है सवादी व ख्याली, मेरे ख्यालात भी तुझको सजदा कर रहे हैं, मेरा पूरा वजूद तुझको सजदा कर रहा है, ये इंसान को खुदा को ये बंदा चाहिए जो अपने पूरे वजूद के साथ मेरे पास आ जाए। तो हल्लत बिफिनायक अज़ान मोहतरम, ये अय्याम और ये रातें इस हवाले से हमारे लिए अहम है कि अपना रिश्ता जो है, अपना ताल्लुक़ जो है सैयदुल शुहदा से इस तरह से जोड़े इंसान और इस तरह से अपने आप को नज़दीक करने की कोशिश करें। अज़ान मोहतरम वक्त बहुत गुजर गया और मतालब कुछ और भी बयान करने थे, इंशाल्लाह अगर कल मौका मिला कुछ मतालब को जो है तकमील किया जाएगा। बस ये शब तासुआ इसके अंदर हम वारिद हो चुके हैं, इमाम अलैहिस्सलाम की एक और अज़ीम कुर्बानी की का ज़िक्र होता है इस शब के अंदर, इमाम अलैहिस्सलाम की وہ قربانی کہ جو اہل بیت کے اندر سب سے پہلی قربانی، جب امام علیہ السلام کے اصحاب شہید ہو گئے اس کے بعد جو سب سے پہلی قربانی امام علیہ السلام نے اہل بیت میں سے دی، اس قربانی کا ذکر ہے. ایک جوان، اس کو مقاتل نے بیان کیا کہ 18 سے 25 سال تک کی عمر بتائی جاتی ہے. ایک ایسا جوان، آج امام علیہ السلام جو ہیں عصر عاشور، اس جوان کو بھی جو ہے قربان کرنا چاہتے ہیں. اور امام علیہ السلام اس عمل سے یہ بتانا چاہتے ہیں کہ سب سے پہلی قربانی جو اہل بیت میں سگر میں دوں گا تو اپنے اس جوان بیٹے کی ہوگی. عظیم امتحان امام علیہ السلام کا جو خدا نے اس قربانی سے لیا، اور امام علیہ السلام سرخرو ہے اس امتحان میں باقی امتحانوں کی طرح. لیکن ایک عجیب قربانی ہے، ایک عظیم قربانی. انسان اس کو ذرا سوچے، غور کرے تو انسان جو ہے وہ دیکھتا ہے کہ امام علیہ السلام نے کیا کیا ہمارے لیے، کیا کچھ نہیں کیا ہمارے لیے، جو کچھ ہو سکتا تھا ہمارے لیے کیا ہے اس دین کی بقا کے لیے، خدا کے لیے، انسانوں کی ہدایت کے لیے. چند جملات ہیں، میں چاہوں گا کہ مقتل سے جو ہے اس کو بیان کیا جائے تاکہ شاید بہتر طریقے سے ان مطالب کو جس طرح سے مقاتل نے جو ہے وہ بیان کیا ہے اس کو بیان کیا جا سکے. السلام علی ابا عبد اللہ وعلی الارواح التی حلت بفنا. ایک فرماتے ہیں، فلما لم يبق مع ريحانة رسول الله صلى الله عليه واله الا اهل بيته. جب رسول کے نواسے کے پاس اہل بیت کے علاوہ کوئی باقی نہ بچو، خرج علی ابن الحسین الاکبر، تو علی ابن الحسین اکبر، علی اکبر آتے ہیں. وکان من اصبح الناس وجها واحسنهم خلقا. مقاتل بیان کرتے ہیں، یہ جوان ظاہری لحاظ سے ایک ایسا جوان تھا جس کا چہرہ چمک رہا تھا. واحسنہم خلقا، خلق کے لحاظ سے، اخلاق کے لحاظ سے بہترین تھا. وکان عمرہ 18 سنہ و 25 یا 18 سال یا 25 سال کا. وہو اول قتیل من آل ابی طالب، یہ پہلا شہید تھا آل ابی طالب کا. فاستأذن اباہ فی القتال، اپنے والد سے جنگ کی اجازت لینے کے لیے آتے ہیں، اجازت طلب کرتے ہیں. فأذن له، فاستأذن اباه في القتال فأذن له. اذان محترم، اس جملے پر غور کریں، مقتل میں ارشاد بیان ہوتا ہے کہ اجازت لینے کے لیے آتے ہیں اور امام علیہ السلام اجازت دیتے ہیں. فأذن له، فوراً اجازت دے دیتے ہیں بغیر کسی سوچ، بغیر کسی رکے ہوئے. کتنا قاسم علیہ السلام کو روکا تھا، کتنا گریہ کیا تھا قاسم علیہ السلام نے کہ چچا مجھے جنگ پہ جانے کی اجازت دیں. کتنے بوسے لیے تھے آپ کے ہاتھوں کے، آپ کے پیروں کے بوسے لیے تھے، تب جا کے حسین علیہ السلام نے قاسم کو جانے کی اجازت دی تھی. لیکن یہاں بیان ہوتا ہے فاستأذن اباہ فی القتال فأذن له، کیونکہ یہ اسماعیل ہے جس کو قربان کرنا ہے خدا کی راہ میں، یہ اسماعیل ہے جس کی قربانی دینی ہے. اس سے دریغ نہیں کہ امام علیہ السلام نے کہا اجازت ہے، ونظر، اجازت تو دے دی، ونظر الیہ نظرۃ آیس من، لیکن ایک نگاہ کی اپنے اکبر پر، ایک مایوسانہ نگاہ ڈالی. وَأَرْخَيْنَهُ فَبَكَى، اور گریہ کیا. ثُمَّ رَفَعَ شَيْبَتَهُ نَحْوَ السَّمَاءِ وَقَالَ عَلَيْهِ السَّلَامُ، پھر آسمان کی جانب نگاہ کرتے ہوئے کہتے، اللهم اشهد على هؤلاء القوم فقد برز اليهم غلام. اے خدا گواہ ہے نہ میں آج اس جنگ پہ بھیج رہا ہوں ایک ایسے جوان کو جو اشبہ الناس خلقا وخلقا ومنطقا برسولک محمد صلی اللہ علیہ وآلہ. اس غلام کو، اس جوان کو بھیج رہا ہوں اے خدا، جو خلقن و خلقن و رفتارن و گفتارن تیرے نبی سے کتنا زیادہ شبیہ تھا. وَكُنَّا اِذَا اشْتَقْنَا إِلَى نَبِيِّكَ نَظَرْنَا إِلَيْهِ، جب ہم مشتاق ہوتے تھے اپنے نبی کی زیارت کے. عزیزان محترم، ذرا غور کریں، حسین علیہ السلام کی ذات وہ ہے کہ جب آپ 6-7 سال کے تھے اس وقت رسول خدا کا انتقال ہوتا ہے، آپ نے فقط اپنی زندگی کے 6-7 سال ہیں کہ جو رسول خدا کے ساتھ گزار رہے ہیں، لیکن یہ وہ 6-7 سال تھے کہ جو کتنے حسین علیہ السلام کو عزیز ہیں، کتنے عزیز ہیں. جب یاد آتی ہوگی اپنے رسول کی، کتنی محبت تھی رسول کو اس نواسے سے، اور کتنی محبت تھی اس نواسے کو اپنے رسول سے، और जब ये अली अकबर बड़ा होता चला जा रहा होगा, हुसैन अलैहिस्सलाम देखते होंगे कि मेरा बेटा कितना ज़्यादा शबी है, कितना ज़्यादा मेरे नाना की तरह होता चला जा रहा है, ये तो मेरे नाना की तरह है, ये तो खलकन व खुलकन, रफ्तार में गुफ्तार में मेरे नाना की तरह है। इसीलिए कहते हैं जब हम मुश्ताक हो जाया करते थे, जब याद आती थी नाना की तो इस जवान को देख लिया करते थे। अल्लाहुम्मा अमनाहुम बरकातिल अर्द व फर्रिकहुम तफरीका व मज़्ज़िकहुम तमज़ीका। यहाँ पर इमाम अलैहिस्सलाम बद्दुआ देते हैं उस कौम अशकिया को, जो शायद किसी और शहीद के ऊपर हमको नहीं मिलता। फ़इन्नहुम दाउना लियंसुरूना ثم رفع الحسين عليه السلام صوته وتلا إن الله اصطفى آدم ونوح وآل إبراهيم وآل عمران على العالمين ذرية بعضها من بعد والله سميع عليم فحمل علي بن الحسين بالآخر امام علیہ السلام رخصت کرتے ہیں، حضرت علی اکبر علیہ السلام جو ہے وہ جنگ کے لیے پہنچتے ہیں، وہ ہوا پھر ایک رجز ہے جو امام حضرت علی اکبر علیہ السلام جو ہے تلاوت کرتے ہیں، کہتے ہیں اضربکم بالسیف احمی عن ابی ضرب غلام حاشمی علوی، میں تم کو اپنی سیف کے ساتھ اپنی تلوار کے ساتھ تم سے مقابلہ کروں گا، کون تم سے مقابلہ کرے گا؟ ایک وہ جوان جو کہ جوان حاشمی علوی ہے۔ فلم یزل یقاتل حتی ضج الناس من کثرت من قتل منہم، اتنی لڑائی کرتے ہیں، اتنی جنگ کرتے ہیں کہ دشمن کی طرف سے چیخیں بلند ہو جاتی ہیں، اتنے لوگوں کو واصل جہنم کرتے ہیں کہ دشمن کی طرف سے چیخ و پکار شروع ہو جاتی ہے۔ ثم رجع الى ابیہ، پھر اپنے والد کی طرف پلٹ کر آتے ہیں۔ وقد اصابت جراحات کثیرہ، لیکن اس حالت میں آتے ہیں کہ شدید زخمی ہو چکے ہیں۔ فقال یا ابت العطش قد قتلنی، اے میرے بابا میں پیاس مجھے مارے ڈالتی۔ وثقل الحديد اجهدني، یہ زرہ کی سکش، یہ زرہ کی بھاری پر مجھے مارے ڈالتا ہے۔ فهل الى شربت من ماء سبيل، اے بابا ایک گھوٹ پانی کا مل سکتا ہے؟ اتکوب بها، میں کیوں پانی پینا چاہتا ہوں بابا؟ اس لیے پانی پینا چاہتا ہوں کہ میرے اندر تھوڑی اور قوت آئے اور جہاد کر سکوں۔ فتقوب بها على الاعداء فبكى الحسين، حسین نے جب سنا گریا کی، فبكى الحسين عليه السلام وقال يا بني يعز على محمد وعلى آله وعلي وعلى ابي، کتنا سخت ہے، کتنا سخت ہے رسول اللہ پر، کتنا سخت ہے علی پر اور اس کے بیٹے کے اوپر، تم اس کو پکارو اور تم سے ایک اس سے پانی کا سوال کرو اور اس کو پانی بھی نہ دے سکے۔ وتستغيث بهم فلا يغيثونك، تم فریاد کرو لیکن تمہاری فریاد میں کوئی جواب نہ دے سکے۔ یا بنی، اے میرے بیٹے، ہات لسانک، اپنی زبان کو لے کر۔ فاخذ بلسانه فمسه، نہیں معلوم یہاں پہ کیا راز ہے، حضرت علی اکبر نے اپنی زبان امام حسین کے دہان میں دی، نہیں معلوم، دیکھا ہوگا یہ زبان تو زیادہ خشک ہے۔ ودفع الیہ خاتمہ وقال علیہ السلام، اپنی انگوٹی اپنے بیٹے کو دیو، کہا اس کو اپنے دھیان میں رکھ لو۔ هذا الخاتم فی فی ورج الى قتال عدو، بیٹا جاؤ دوبارہ جنگ پہ جاؤ۔ فاب فانی ارجو انک لا تمسی حتی یسقیک جدک، بیٹا دیکھو شام سے پہلے پہلے تم کو بہت پیاس ہونا، میں تو تم کو پانی نہیں پلا سکتا، لیکن شام سے پہلے پہلے تمہیں تمہارے نانا حوض کوثر سے سیراب کر دیں گے۔ بکاس ہلوف شربت اللہ تزما بعدہ ابدا، اے بیٹا اس کے بعد کبھی بھی پیاس نہ ہوگا۔ وجعل يكر كرة بعد كرة حتى رمي بسهم فبقى في حلق، دوبارہ جنگ کے لیے جنگ کرتے کرتے یہاں تک ایک تیر چلتا جو آپ کے حلق میں پیوست ہو جاتا ہے، فخرقہ اور حلق پارا ہو جاتا ہے۔ ثم ضربه منقذ ابن مر لعنه الله على مفرق رأسه، پھر ایک شخص شکی آپ کے سر پر وار کرتا ہے۔ ضربتا وضربه الناس بأسيافهم، اس کا وار کرنا تھا، حضرت علی اکبر نہیں سنبھل پاتے اور پھر سب تلواریں آ جاتی ہیں ایک کے بعد ایک۔ واعتنق فرسه، علی اکبر اس گھوڑے کی گردن میں اپنی باہیں ڈال دیتے۔ فاحتمله الفرس الى معسكر الاعداء، وہ گھوڑا وہ سواری بجائے اس کے کہ آپ کو خیام حسینی کی طرف لے جاتا، وہ اور دشمنوں کے طرف لے گیا۔ وآحاط به فقطعوه بسیوفهم اربا اربا، دشمنوں نے جیسے ہی دیکھا علی اکبر اب بے بس ہو چکے، اپنی تلواروں سے مارنا شروع کیا یہاں تک کہ ٹکڑے ٹکڑے کر دیا۔
فلما بلغت الروح التراقي جب جان نکلنے کا وقت آیا قال رافعا صوته اپنی بلند آواز سے کہا یا ابتا اے بابا علیکم من السلام ازان موت نے معلوم ہے یہ کیا مطلب ہے یعنی بابا خدا حافظ خانہ جدی رسول اللہ صلی اللہ علیہ وآلہ یہ میرے دانا ہے اے بابا پریشان نہ ہو اے بابا پریشان نہ ہو اب یہ رسول خدا آئے ہیں قد سکانی بے کاسے یہ مجھے شربت پلا رہے ہیں لال نہ ہو بادا بابا میں کبھی پیاسا نہ ہوں وہ یقول اور میرے نانا کہتے ہیں میرے حسین سے کہہ دو اللہ جل اے بیٹا حسین جلدی آ جو فإن لك كأسا مذخورا اس سے کہہ دو کہ اس کے لیے بھی ہم نے ایک جام کو تیار کر رکھا ہے حتی تشرب حسا کہ ابھی آ کے اس کو پی لے فساحل حسین جب حسین سنتے ایک چیخ مارتے وقال قتل اللہ قوما قتلوا خدا اس قوم کو مار ڈالی جس نے تجھ کو قتل کیا ما اجرہم علی الرحمن وعلی رسول وہ علی انتہا کی حرمت الرسول پھر فرماتے علی الدنیا بعدک العفا اے علی اکبر تیرے بعد اس دنیا پر خاک ہوئی دنیا جینے کے قابل نہ رہی ثم جاء الحسين عليه السلام حتى وقف عليه پھر امام حسین علیہ السلام جاتے ہیں اپنے بیٹے کے پاس جا کے کھڑے ہوتے فجلس پھر بیٹھتے ہیں ووضع خده على خد اپنی صورت علی اکبر کی صورت پہ رکھ دیتے اپنا چہرہ علی اکبر کے چہرے پہ وقال ولدی علی میرے بیٹا علی فحین اذن خرجت زینب جب بہن دیکھتی ہے کہ حسین کی حالت غیر ہو گئی فحین اذن خرجت زینب ابن بنت علی زینب خیمے سے باہر آ جائے فمسرعتن کانہا الشمس الطالعہ فتنادی بالویل والثبور وتقول یا حبیبہ یا ثمرت فؤاد اے میرے میوے دل اے لخت جگر یا نور عینا اے میری آنکھوں کے نور علی اکبر وجات ون کبت علی ہے اپنے آپ کو علی اکبر پہ آ کے گرا دیتی ہے دیکھیں عزیزان محترم حسین علیہ السلام نے اپنے آپ کو علی اکبر پہ گرایا نہیں لیکن یہ پھوپھی ہے برداشت نہ کر سکی اس شدت محبت کے اندر اپنے آپ کو علی اکبر پہ گرا دیتی ہے فاخذ الحسین علیہ السلام بیدہا امام علیہ السلام ہاتھ پکڑتے فردہا عین الفستان اور خیام تک لے جاتے ہیں کیونکہ برداشت نہ کر سکے اپنے علی اکبر کے غم کو بھول گئے جب دیکھا زینب خیام سے باہر آئی ہے نہیں معلوم جب حسین آخری وقت کے اندر جب اشقیاء نے خیام پر حملہ کرنا چاہا ہوگا امام حسین علیہ السلام نے کس دل سے اس کو برداشت کیا ہوگا آج امام حسین علیہ السلام نہیں دیکھ پا رہے کہ حسین کے بیٹے کے اوپر بھی زینب آ کے گر جاتی ہے برداشت نہیں کر پاتے فوراً اپنے بیٹے کے غم کو بھول جاتے ہیں اور زینب کو خیام طرف لے جاتے ہیں
لعنة الله القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون خدایا ہماری اس قلیل سی عبادت کو قبول فرما اے خدا ہمیں واقعی معنی میں ناصران امام حسین علیہ السلام میں سے قرار دے اے خدا ہمیں اس عزاداری سے امام حسین علیہ السلام کے اس انحداف سے اپنے امام حسین اپنے زمانے کے امام کے نصرت کے لیے اس طرح سے آمادہ ہونے کی توفیق عطا فرما کہ وہ ہم کو اپنے خیام میں قبول کر لیں ہم کو اپنے اصحاب میں سے شامل کر لیں اے خدا ہمیں اپنے زمانے کی امام کی معرفت عطا فرما اے خدا سکون پاک کے انتقام کے لیے جلد از جلد امام ظہور کے ظہور میں تعجیل فرما ہمیں ان کے بہترین اصحاب و انصار میں شامل فرما اے خدا وہ مومنین جو کسی بھی حال میں پریشان ہیں گرفتار ہیں ان کی پریشانیوں کو دور فرما جو بیمار ہیں ان کو بحق محمد آل محمد شفا کاملہ عاجلہ عطا فرما جو لوگ مرحوم ہو چکے ہیں ان کو ان مرحومین کی مغفرت فرما اے خدا ہمیں اپنی ذمہ داریوں کو بہترین طرح سے سمجھنے اس کو بہترین طرح سے ادا کرنے کی توفیق عطا فرما ماتم حسین